जुन नेपाल राष्ट्रिय दिवस भनेर आयोजना गर्न लाउनु भएको छ होइन, त्यसबारे एकचोटि कुरा गर्नुभन्दा अगाडि मैले आज बिहान भर्खर अब हिमालयन टाइम्समा पढेको समाचारमा चाहिँ अब नेपालमा पर्यटकहरू आए पनि हुन्छ नि, अब सुरुमै विमानस्थलमै पर्यटकहरूले सामना गर्नु परेका समस्याले नै धेरै नै नकारात्मक धारणा बन्न थालेको नेपालबारे भन्ने खालको भनेर अब उदाहरणहरू चाहिँ विभिन्न अब मान्छेहरूले आफ्नो भिसा लिनलाई पनि 1.5 घन्टा कुर्नु परेकोदेखि लिएर विभिन्न समस्याहरू उक्त समाचारमा बताइएको छ होइन। यस अन्तर्गत भनौँ न, अब तपाईँले चाहिँ अब नेपालमा पर्यटक आकर्षित गरेर नेपाल जानलाई हुन्छ नि अब प्रोत्साहित गर्ने, तर नेपाल पुगेपछि पर्यटकहरूको अनुभव नराम्रो होला भन्ने खालको बारे चाहिँ कतिको ध्यान दिनु भएको छ भनौँ न।
ल थ्याङ्क यू अर्यालजी, सबभन्दा पहिले त धन्यवाद होइन, र सुनिराख्नु भएको श्रोताहरूलाई पनि धन्यवाद पहिला। अब यो चाहिँ अवश्य पनि हो, सबभन्दा पहिले नेपाल पुग्ने बित्तिकै तपाईँको के छ भने इमिग्रेसनको स्टाफहरूलाई चाहिँ हामीले ट्रेनिङ गर्नुपर्ने हुन्छ। मसँग चाहिँ तपाईँले कस्तो खालको मान्छेहरू पाउँछ भने सुरुमा तपाईँको नम्बर वान त तपाईँको त्यहाँ कतिपय मान्छेले कलम लिएर गएको हुँदैन, त्यहाँ कलम किन्ने ठाउँ छैन, तपाईँको त्यो इन्ट्री कार्ड र भिजा फर्म भर्नलाई तपाईँको चाहिँ कसले कलम देला भनेर चाहिँ पर्खेर बसिराख्नुपर्ने हुन्छ। अब कसैले पनि कलम दिँदैन किनभने उसले त फर्म भरिसकेपछि कलम आफूसँगै लिएर जान चाहन्छ उसले, कि कलम दिनु भनेको कसैलाई दिनु नै हो के हगि। अब एउटा प्रब्लम त्यही हो, अर्को कुरो इमिग्रेसनको स्टाफहरूलाई तपाईँले हाँस्नलाई त पैसा दिनु पर्दैन नि, हाम्रो यहाँको इमिग्रेसनको स्टाफहरू कति हाँस्छन् होइन, तपाईँको हाम्रो इमिग्रेसनको स्टाफहरू चाहिँ एकदम रिसाएको जस्तो तपाईँको त्यो हुन्छ तपाईँको। अब त्यसपछि गएर तपाईँको अब तल गएपछि कस्टममा चाहिँ गएर गर्ने हो भने ब्याग चाहिँ कुन चाहिँ उसमा आउँछ डकमा आउँछ त्यो थाहा हुँदैन, अनि त्यसपछि अब त्यो इन्फर्मेसन पनि नम्बर वान डकमा आउने छ भने चाहिँ ब्याग चाहिँ नम्बर 3 डकमा आइरहन्छ।
अब यसमै भनौँ न, अब त्यही अब टुरिज्म प्रमोसनको लागि अब यो कार्यक्रम गर्न लाग्नु भएको छ होइन, यो टुरिज्म प्रमोसन गरेर अब मान्छेहरू अब एल नेपाल जानु पर्यो भनेर नेपाल गएपछि यस प्रकारको समस्याहरू सामना गर्दाखेरि भनौँ न अब कसरी त्यसलाई अब मानिसहरूको एक्सपेक्टेसनलाई पनि एक किसिमले यहाँबाट पनि म्यानेज गर्नुपर्ने हुन्छ कि यहाँ चाहिँ अब तपाईँहरू लगायतका अब टुरिज्म अपरेटरहरूले पनि अब तपाईँ पनि अब नेपाल पठाउन संलग्न रहनु भएको छ, त्यसमा तपाईँहरूले चाहिँ के गर्न सक्नुहुन्छ होला त भनौँ न, के पर्यटकहरूको एक्सपेक्टेसन म्यानेज गर्ने हुन्छ कि अब उहाँहरूलाई जानकारी पहिल्यै यस्तो हुन सक्ला भनी जानकारी दिनु पर्ला कि के गर्नु पर्ला त भन्नु न तपाईँको विचारमा।
म आफ्नो हिसाबमा चाहिँ त्यहाँ कस्तो हुन्छ भनेर मैले पहिल्यै भनेर हुन्छ, उनीहरूले चाहिँ अब त्यसपछि एक्सपेक्ट त्यही किसिमको एक्सपेक्टेसन गरे हुन्छ। अब मसँग आउने मान्छेहरूलाई, मसँग कुरो गर्ने मान्छेहरूलाई र मेरो आफ्नै क्लाइन्टहरूलाई चाहिँ म त्यो कुरो भन्दै हुन्छु। अब त्यसपछि बाहिर गएर झोला तान तान हुन्छ होइन, उसको चाहिँ मान्छे को के हो भन्ने कुरो त्यो सबै कुरो मैले एक्सप्लेन गर्दै हुन्छु, तर अब सबैलाई त्यो कुरो थाहा हुँदैन नि, अब यहाँको ट्राभल एजेन्टहरूलाई त त्यो कुरो थाहा हुँदैन र उनीहरू चाहिँ एयरपोर्ट पुग्ने बित्तिकै तपाईँको चाहिँ अब लगभग इन्डियाको जस्तै चाहिँ उनीहरूले एक्सपिरियन्स गरेर हुन्छ, त्यसले गर्दाखेरि द्याट्स यु हेभ टु इम्प्रुभ अ लट। अब यो चाहिँ नेपाल सरकारले एयरपोर्टभित्र नेपाल सरकारले गर्न सक्ने कुरो भयो, एयरपोर्ट बाहिर पनि नेपाल सरकारले गर्न सक्ने कुरो भयो, तर एयरपोर्ट बाहिर चाहिँ अलिअलि गाह्रै छ हेर्नुहोस्, त्यहाँ चाहिँ एउटा तपाईँको ग्याङस्टरहरू छ त्यहाँ, अब त्यो ग्याङस्टरहरूलाई चाहिँ तपाईँको अलि डरै आँट भएको भने सरकारले मात्रै गर्न सक्छ हेर्नुहोस्, अब तपाईँको आँट नभएको सरकारले तपाईँको त्यहाँ 200-400 मान्छेहरू चाहिँ त्यहाँको त्यो उनीहरू दलाली गरेर बस्नेहरू चाहिँ मान्छेहरू त्यो ग्याङै छ, अब त्यो 200-400 चाहिँ तल आयो भने त्यो सबै ठिक हुन्छ, एयरपोर्टमा चाहिँ त्यहाँ झोला तान्ने यताउति केही पनि गर्न नपाइने भनेर, अब तर त्यो चाहिँ नि अब त्यो अब के हिसाबले हो कसरी हो, अब यो कुरो त मैले चाहिँ 10 वर्षदेखि उठाइ आइराखेको कुरो हो, तर नेपाल सरकारले चाहिँ अहिलेसम्म त्यति गरे देखिँदैन, इमिग्रेसनमा चाहिँ अलिकति सुधार भएको छ
हजुर। अनि अब हजुर अब त्यहीँबाट एथलेटबाटै भए पनि अब नेपाल जाने टुरिस्टहरूको चाहिँ कतिको नम्बर अहिले बढेको छ छैन भूकम्पपछि, कस्तो छ सिचुएसन?
अब भूकम्प पछाडि चाहिँ तपाईँको अहिलेसम्म जति जति मान्छेहरू गएको छ त्यो चाहिँ टुरिस्टहरू भन्दा पनि धेरै चाहिँ भोलिन्टियरहरू गइरहेको थिए, अब अहिले चाहिँ नि अब तपाईँको अब चाहिँ टुरिस्टहरूको पनि फ्लो बढ्न चाहिँ हालेको छ, किनभने अब उनीहरूले कतिपय मान्छेहरूले पोहोरै जाने भनेर प्लान बनाएको मान्छेहरूले पोहोर जान सकेनन्, डराए होइन, कतिले जान पनि पाएनन्, कति अपरेटरहरूले क्यान्सलै गरिदियो तपाईँको भूकम्पपछि तपाईँको चाहिँ त्यहाँको होटलहरू नै तपाईँको सेफ छैन भनेर उनीहरू डराए फर्स्ट स्टेजमा भने. सेकेन्ड स्टेजमा के भइदियो भने तपाईँको त्यसले चाहिँ बोर्डर क्लोजको कारणले गर्दाखेरि अपरेटरहरूले पनि उनीहरूले ऊ गर्न सकेनन्, आफैले अपरेट गर्न सकेनन्. अब ब्याकप्याकरहरू त अलिअलि गयो होला नि, त्यहाँ अर्कै कुरो भयो होइन, तर ब्याकप्याकरहरूले त्यति धेरै एउटा राष्ट्रिय चाहिँ अर्थतन्त्रलाई त्यति धेरै सहयोग चाहिँ गरिराखेको देखिँदैन. तर अब क्वालिटी टुरिस्टहरू चाहिँ अब चाहिँ सुरु हुन थालेको मैले चाहिँ महसुस गरेँ.
अब टुरिस्टहरूलाई नेपालमा आकर्षण गर्ने उद्देश्य लगायत अब नेपालको प्रमोसन गर्नलाई तपाईँले यो कार्यक्रम गर्दै हुनुहुन्छ. नेपाल राष्ट्रिय दिवस भनेर, नेपाल नेसनल डे भनेर तपाईँले नाम दिनुभएको छ. अब त्यसमा चाहिँ अब नेपालको खाना, संस्कृति, कला प्रदर्शन गर्ने उद्देश्य राख्नु भएको छ होइन. यसबारे भनिदिनुहोस् न त, खास यो डिसाइड किन गर्नुभयो यो कार्यक्रम गर्ने चाहिँ?
हामीले किन डिसाइड गर्यौँ भने तपाईँको हामीले जुन 15 चाहिँ एउटा हामीले चाहिँ एउटा प्रोग्राम गरेका थियौँ ट्राभल एजेन्टहरूलाई आकर्षण गर्नु, एउटा चाहिँ नेपाल सब प्रमोट गर्नुहोस् भनेर. यो चाहिँ लगभग प्राय चाहिँ सबै मेनली चाहिँ मेलबर्न, सिडनी र एडलेडमा यो प्रोग्राम भएको थियो. कन्सुलेटले चाहिँ तिनवटै सिटीमा चाहिँ ट्राभल एजेन्टहरूलाई बोलाएर नेपाल प्रमोट गर्नुहोस् भनेर हामी प्राय वर्षको एकपटक चाहिँ एम्बेसीसँग चाहिँ सहकार्यमा हामीले त्यो कार्यक्रमहरू गरिराखेका हुन्छौँ होइन. यसपालि हामीले 15 जुनमा पनि गऱ्यौँ, तर चाहिँ अब ट्राभल एजेन्टहरूलाई मात्रै गर्नु भन्दा पनि तपाईँको पब्लिकमा पनि हामीले इन्फर्मेसन पुर्याउनु पर्ने हुन्छ. होइन, ट्राभल एजेन्टहरूले चाहिँ आएको मान्छेलाई चाहिँ म नेपाल जान्छु भनेर आएको मान्छेहरूलाई चाहिँ उनीहरूले जाऊ भनेर ल बुकिङ गरिदिने भए होइन. तर अब चाहिँ अब हामीले चाहिँ के गर्न खोजेका छौँ भने आएको मान्छेलाई मात्रै होइन, अब चाहिँ अब साधारण अरू पब्लिकलाई पनि हामीले चाहिँ अब इन्करेज गर्नु पर्यो. त्यति मात्रै होइन, नेपालीहरूले आफूले चिनेको मान्छेहरूलाई पनि काममा त कुरो गरेका हुन्छन् म नेपालको हो, नेपाल जाउँ, नेपाल जाँदा राम्रै हुन्छ भने हुन्छन्, तर उनीहरूले चाहिँ नेपाल भनेर कस्तो छ, कस्तो खालको संस्कृति छ, कस्तो खालको कल्चर छ, के देख्न पाइन्छ, कस्तो देख्न पाइन्छ भनेर सबै मान्छेले आफ्नो काममा अब तपाईँको संस्कृतिको पनि प्रदर्शन गर्न सक्ने कुरो भएन, तपाईँको नाच गानको पनि प्रदर्शन गर्न सक्ने कुरो भएन, फुडको पनि प्रदर्शन गर्न सक्ने कुरो भएन भन्ने मात्रै कुरो भयो नि. अब त्यसले गर्दाखेरि हामीले चाहिँ के गर्न थाल्यौँ भने अब हामी यहाँ जति नेपालीहरू छन् नेपालीहरूले चाहिँ अब उनीहरूले चिनेको मान्छेहरूलाई लिएर आएर हामीले यो कुनै एउटा प्रोग्राम गऱ्यौँ भने त्यसपछि धेरै मान्छेहरूलाई चाहिँ अब नेपालको बारेमा चाहिँ प्रोत्साहन गर्न सजिलो हुने भयो. त्यसपछि उनीहरूले देख्छन् कमसेकम 200 मान्छेलाई हामीले चाहिँ बोलायौँ भने त्यो 200 मान्छेले डिनर खाँदा फेरि उनीहरूको 8-10 साथीहरू होला, 15-20 साथीहरू होला होइन. अब त्यो मल्टिप्लाई बाई चाहिँ के हुने भन्दाखेरि हामी नेपालको प्रोग्राममा गएको थियौँ, यस्तो कल्चर रहेछ, यस्तो संस्कृति रहेछ, अब नेक्स्ट ट्रिप चाहिँ नेपाल जाउँ भन्ने चाहिँ उनीहरूले चाहिँ अब कसैले चाहिँ भनेको भरमा भन्नुभन्दा उनीहरूले देखेर चाहिँ एक्सपिरियन्स गरेको भरमा त्यसपछि चाहिँ बढी चाहिँ ऊ हुने भयो, त्यसपछि चाहिँ बढी चाहिँ इन्करेजमेन्ट हुन्छ भनेर हामीले चाहिँ नेपालीहरूलाई मोबिलाइज गर्ने र नेपालीले चिनेको मान्छेलाई समेत मोबिलाइज गर्ने उद्देश्यले चाहिँ हामीले चाहिँ यो प्रोग्राम
गर्ने समावेश गर्दै हुनुहुन्छ त कार्यक्रममा.
अब कार्यक्रममा हामी के गर्छौँ भने नेपाल भने चाहिँ एउटा चाहिँ एउटा शताब्दीदेखिको चाहिँ अब तपाईँको 1000 अगाडिदेखिको सिभिलाइजेसन हो. यसमा चाहिँ मल्टिकल्चरल तपाईँको 69 ग्रुपहरू चाहिँ एउटा नेपालमा बस्छन् होइन. 69 किसिमको चाहिँ हाम्रो चाहिँ कला संस्कृतिहरू छ. हाम्रो देशमा चाहिँ हरेक चाहिँ दिनमा चाहिँ एउटा न एउटा फेस्टिभल भइराखेको हुन्छ. र अब अब अहिले चाहिँ नेपाल चाहिँ दिस इज द राइट टाइम टु गो. तपाईँहरू कसैलाई चाहिँ होलिडे चुजै गर्नुहुन्छ भने आफ्टर अर्थक्वेक नेपालको चाहिँ फाइनेन्सियललाई पनि सपोर्ट हुन्छ तपाईँको, अन्त तपाईँ जहाँ गएर पनि पैसा खर्च गर्नु नै गर्नुहुन्छ भनेदेखि नेपालमा गएर खर्च गर्नुहोस्, दुःख पाएको मान्छेहरूलाई चाहिँ अलिकति सपोर्ट गर्नुहोस् र नेपाल चाहिँ वान अफ द मोस्ट ब्युटिफुल प्लेस टु भिजिट, मोस्ट फोटोजेनिक प्लेस इन द वर्ल्ड, त्यसपछि यहाँको चाहिँ सांस्कृतिक विविधताहरू यस्तो छ भनेर हामीले कल्चरल डान्सहरू गर्छौँ, भिडियो प्रदर्शन गर्छौँ, त्यसपछि फेसन परे विभिन्न किसिमको वेशभूषा लगाएर हाम्रो देशमा त विभिन्न किसिमको वेशभूषा छ नि, पूर्वदेखि पूर्व तपाईँको मेचीदेखि लिएर गएर महाकालीसम्ममा त हाम्रो त 20 किसिमको चाहिँ 50 किसिमको वेशभूषाहरू छ. सम्भव भएसम्म चाहिँ त्यो हरेक किसिमको चाहिँ आफ्नो किसिमको चाहिँ संस्कृति झल्किने खालको वेशभूषा लगाएर चाहिँ हामी फेसन परेड पनि गर्छौँ. त्यो भयो भने विविधताको प्रदर्शन हुन्छ र उनीहरूलाई पनि अलिकति नेपाल जाउँ जाउँ भन्ने चाहिँ बनाउन सकिन्छ. जस्तो चाहिँ तपाईँको 15 तारिकको चाहिँ प्रोग्राममा चाहिँ हामीले तपाईँको हाई लेभलको मान्छेहरूलाई हामीले चाहिँ नेपाल घुमाउनलाई चाहिँ अब लैजाँदा जस्तो चाहिँ अब पार्लियामेन्टको चेयरम्यान होइन अब त्यसपछि अपोजिसन पार्टीको मल्टिकल्चरल स्याडो मिनिस्टरहरू अब स्याडो मिनिस्टर कन्फर्मै भयो टिकट पनि किनिसक्नुभयो उहाँहरूले र एउटा बिजनेस डेलिगेसन पनि अब जाँदै हुनुहुन्छ तपाईँको अक्टोबरमा त्यस्तै चाहिँ अब पार्लियामेन्टको चेयरम्यान चाहिँ तपाईँ डिसेम्बरमा जाँदै हुनुहुन्छ भनेपछि अब अरू चाहिँ नि पब्लिकहरूलाई पनि नेपालीहरूलाई नेपाली समुदाय र नेपाली समुदायले चिनेको चाहिँ लोकल मान्छेहरूलाई चाहिँ हामीले मोबिलाइज गर्न सक्यौँ भने त्यस्तो चाहिँ अलि यही रूपमा चाहिँ हामीले गर्न सक्यौँ अन्य अन्य स्टेटहरूमा पनि त्यही रूपमा हामीले गर्न सक्यौँ भने अस्ट्रेलियाको टुरिस्ट पनि धेरै पर्सेन्ट पनि मल्टिप्लिकेसनको हिसाबले चाहिँ हामीले बढाउन सक्ने सम्भावना देखेर
हजुर अब कार्यक्रम 24 सेप्टेम्बरको दिन हुँदैछ नर्थ एडलेड कम्युनिटी सेन्टरमा त्यस अहिलेको लागि चाहिँ हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद दीपक धमलाजी
थ्याङ्क यू एसबिएस मार्फत यहाँले चाहिँ नेपाली श्रोताहरू मार्फत के हुँदैछ एडलेडमा भनेर यहाँले पनि जानकारी दिनुभएकोमा फेरि पनि धन्यवाद